नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 12 गते मंगलबार, आषाढ शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार 28 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लाथ्वा 14। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले सुरुङ मार्ग सञ्चालन सम्बन्धीको समाचारलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। केही मिनटमै धादिङ काठमाडौं शीर्षक दिएको छ गोर्खापत्र दैनिकले सुरुङ मार्ग सम्बन्धी समाचारलाई। आफ्नै मुलुकको सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ। बहुप्रतीक्षित तथा मुलुकको राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङ मार्गको हिजो उद्घाटनसँगै पूर्वाधार विकास क्षेत्रमा नेपाल नयाँ अध्यायमा प्रवेश गरेको छ। सुरुङ मार्ग उद्घाटनसँगै नेपाल आधुनिक सड़क सुरुङ युगमा प्रवेश गरेको छ। दादिङको सिस्ने खोला र काठमाडौँको बलम्बुसम्मको सुरुङ मार्ग सञ्चालनपछि नागढुंगा हुँदै राजधानी भित्रिने र बाहिरिने यातायातले खेप्नुपर्ने पट्यार लाग्दो जाम अन्त्य हुनेछ। तीव्र घुम्ती र पहिरोको जोखिम रहने थानकोट नागढुंगाको एक घण्टा भन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ। 42 महिनाभित्र काम सम्पन्न गर्ने गरी 2076 कार्तिक 4 गतेदेखि निर्माण शुरू गरिएको यो सुरुङ मार्ग करिब 80 महिनापछि सञ्चालनमा आएको हो। पूजा आजा र स्वस्ति वाचनसँगै हिजो बिहान 10:30 बजेको शुभ साइतमा रिबन काटेर सुरुङ मार्ग उद्घाटन गरियो। उद्घाटनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो। उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदा तोरू र सुरुङ मार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङ मार्ग उद्घाटन गर्नुभयो। यसअघि मन्त्री लम्सालले जापान नेपाल मित्रता र सहयोगको प्रतीकका रूपमा स्थापित शिलालेख अनावरण गर्नुभएको थियो। त्यसैगरी उहाँले उद्घाटन सम्पन्न भएको प्रतीकका रूपमा स्थापित ताम्रपत्रको अनावरण गर्नुभयो। उद्घाटनपछि संचारकर्मीसँग मन्त्री लम्सालले अब मुलुक आधुनिक सड़क सुरुङ युगमा प्रवेश गरेको भन्दै यस्ता सुरुङ मार्ग मुलुकको विभिन्न भागमा निर्माण गरिने बताउनुभयो। उहाँले भन्नुभयो अब मुलुक टनेल युगमा प्रवेश गर्यो, अब देशैभरि यस्ता टनेल बन्नेछन्। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको निर्देशक सौजन्य नेपालले केही ढिलै भए पनि नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको बताउनुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन भन्नुभयो। यो सुरुङमार्ग सञ्चालनसँगै मुलुकमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरू भएको बताउँदै उहाँले यस सुरुङमार्ग निर्माणले जतिसुकै कठिन भौगोलिक अवस्था भए पनि राजनैतिक इच्छा शक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकांक्षी तथा ठूला पूर्वाधार परियोजना सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण स्थापित भएको धारणा व्यक्त गर्नुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। दुर्लभ बन्दै गौंथलीको चिरबिर शीर्षकको समाचार गोर्खापत्र दैनिकबाटै लिँदैछौ। कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गुड बनाएर बिहान साँझ चिरबिराउने गौंथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको स्थान पक्की भवनले लिन थालेपछि गुड़ बनाउन उपयुक्त स्थान घट्दै गएको छ भने विषादीको बढ़दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौंथलीको अस्तित्व संकटमा परेको सरोकारवालाले बताएका छन्। तुलसीपुर उपमहानगरपालिका 10 गोलौरीका स्थानीय चन्द्रजीत चौधरीका अनुसार केही दशक अघिसम्म गाउँका अधिकांश घर माटोका भएकाले गौंथलीले घरका भित्ता, छानामुनि र बैठक कोठाको कुना काप्चामा सहजै गुड़ बनाउने गर्थे। तर अहिले आधुनिक पक्की घर निर्माण बढ़दै जाँदा उनीहरूका लागि सुरक्षित वासस्थान अभाव हुन थालेको छ। उहाँले भन्नुभयो, पहिले हरेक गाउँमा गौंथलीका गुड़ देखिन्थे। पछिल्ला दिनमा गाउँभरि पक्की घर बने। अहिले गुड़ बनाउन ठाउँ नपाउँदा यी चरा गाउँघरबाट हराउन थालेका छन्। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकले देवानगंजमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग, कम्मरमाथि गोली प्रहार हुँदा एकजनाको मृत्यु, नौजना घाइते शीर्षकको समाचार प्रकाशित छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्यधिक बल प्रयोग गरेका छन्। आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज चारका 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको छ भने 9 जना स्थानीय घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मेहता स्थानीय किसान हुन्। परिवारका जेठा छोरा मेहताले गत फागुनमा मात्र विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनुभयो। आइतबार राति करिब 10 बजेतिर केही युवा डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढ़ेका थिए। त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। त्यति बेला भनाभन र ठेलमठेल भएपछि प्रहरी टोली पुगेर दुवै पक्षलाई सम्झाउने कोशिश गर्यो। उहाँले भन्नुभयो, प्रहरी चौकी कप्तानगंजबाट खटिएको टोलीले दुवै पक्षसँग कुरा गर्न खोज्दा थप मानिस आए। भीड़मा रहेका केही व्यक्ति चिरपट, ढुंगा, बाँस, लाठी र भाला जस्ता सामग्री बोकेर आएका थिए। त्यसक्रममा इलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी निरीक्षक राकेश राईसहित 8 जना प्रहरी घाइते भएको उहाँको भनाई छ। प्रशासनका अनुसार सशस्त्र प्रहरीको टोली पुग्नु केही समय अघि मात्र तनावग्रस्त क्षेत्रमा 81 बिजुली काटिएको थियो। त्यसबारे समेत अनुसन्धान गर्न गृह मन्त्रालयले बनाएको सहसचिव भूपेन्द्र थापा नेतृत्वको 5 सदस्यीय छानबिन समितिमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिलाई समेत सदस्य बनाइएको छ। प्रत्यक्षदर्शी जुगेश दासले सुरक्षाकर्मीले राति अन्धकारमा अन्धाधुन्ध गोली चलाएको बताउनुभयो। शुरूमा अवस्था त्यति साह्रो बिग्रिएको थिएन, वाद विवाद हुँदै थियो उहाँले भन्नुभयो, तर 81 भटटट गोलीका आवाज आए, हामीले भागेर ज्यान बचायौं। बल तथा हतियार प्रयोगको अन्तर्राष्ट्रिय सिद्धान्तले भीड़ नियन्त्रणमा गैर घातक हतियार मात्र प्रयोग गर्नु भन्छ। स्थानीय प्रशासन ऐन 2028ले शान्ति सुरक्षा कायम हुन नसक्ने अन्तिम विकल्पमा मात्रै सुरक्षाकर्मीले गोली चलाउन सक्ने भनेको छ। गोली चलाउनु पर्ने आवश्यकता भए त्यसअघि भीड़लाई स्पष्टसँग चेतावनी दिनुपर्ने भनिएको छ। भीड़ नियन्त्रणको सिद्धान्तले पनि बल प्रयोग गर्दा संयमता अपनाएर सकेसम्म कम क्षतिमा नियन्त्रण गर्नुपर्ने भनेको छ। तर स्थानीयवासी प्रशासनले गोली चल्न लागेको छ भनेर चेतावनी समेत नदिएको बताउँछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। सद्भावका लागि आह्वान सम्बन्धी समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुनसरीको देवानगंज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एकजनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन प्रयास जारी छ। विवाद साम्य पार्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि सक्रिय बनेका छन्। हिजोको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ। सुरक्षा नेतृत्वको पनि त्यहाँ फेरबदल भएको छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिप्रति दुवै दलमा असन्तुष्टि सम्बन्धीको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै मलामी नहुँदा खोला किनारमै गाडियो लालमतीलाई शीर्षकको समाचार लिँदैछौ। मानिस जीवनभर जुन धर्म, संस्कृति र परम्परामा हुर्कन्छ मृत्युपछि त्यसै अनुसार उसको अन्तिम विदाई होस् भन्ने चाहन्छ। तर सुदूरपश्चिमका पहाड़ी गाउँमा तीव्र रूपमा बढ़ेको वैदेशिक रोजगार र बसाई सराईले मृत्युपछि रीति अनुसार दाह संस्कार पाउने अधिकार समेत खोस्न थालेको छ। यस्तै एउटा हृदय विदारक घटना बैतडीको पाटन नगरपालिका 5 सिमपानी गाउँमा घट्यो। गत 5 साउनमा 60 वर्षीय लालमती कोलीको घरमै ज्यान गयो। सनातन हिन्दू धर्म र स्थानीय रीति अनुसार लालमतीको शव जलाएर अन्त्येष्टि गरिनु पर्थ्यो, तर 15 परिवार रहेको सिमपानी गाउँका 13 परिवारका पुरूष रोजगारीका लागि सीमापारी भारतमा थिए। गाउँमा पुरूषका नाममा 2 वृद्ध र 3 बालक मात्र थिए। दिन ढल्दै थियो, पानी दर्किरहेको थियो, शव जलाउन दाउरा बोक्ने र चिता बनाउने मानिस थिएनन्। अन्तत तीनै 2 वृद्ध र 3 बालक गरी 5 जनाको टोलीले जसोतसो शव घाटसम्म पुर्यायो, तर पर्याप्त मलामी नभएपछि उनीहरू संस्कार बदल्न बाध्य भए। शव जलाउनको साटो खोला किनारमा खाल्डो खनेर गाडियो यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। सात बुधे सहमतिपछि डाक्टर केसीले अनसन तोडेको सम्बन्धी समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। सरकारी वार्ता टोलीसँग सात बुधे सहमति भएपछि चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ। सिटी प्रादेशिक अस्पतालको आईसीयूमा रहनुभएका केसीले बिरामी कुरुवा बाजुराको गौमूल गाउँपालिकाका चक्रबहादुर धामीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो। केसी सहित दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका पदाधिकारी हटाउनुपर्ने मागबाट पछि हटेपछि दुई पक्षबीच सहमति जुटेको हो। उहाँले शुरूमा विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशी र रजिस्ट्रार भीमचन्दलाई हटाउनुपर्ने माग राख्नु भएको थियो। दुई दिनसम्म चलेको वार्तामा केसीले अन्तिममा रजिस्ट्रार चन्दलाई हटाउनुपर्ने मागलाई बटम लाइन बनाउनु भएको थियो। तर विश्वविद्यालय ऐन अनुसार पदाधिकारी पदमुक्त गर्न समस्या हुने भएपछि विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित विषयमा सहमति पत्र तयार गरेर हस्ताक्षर गरिएको हो। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौं। भुइँमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। काभ्रेकी रामकुमारी तामाङ पति सन्तबहादुर तामाङ कि कुरुवा बनेको महिनौ भइसकेको छ। नशा रोगका कारण हिँड्न नसक्ने भएपछि सन्तबहादुर तीन चार महिनादेखि उपचारका लागि अस्पताल धाइरहनु भएको छ। त्यही क्रममा दुई साता अघि उहाँ वीर अस्पतालको मेल मेडिकल वार्डमा भर्ना हुनुभयो। अस्पताल भर्ना भए यता रामकुमारी दिनरात पतिको कुरुवा हुनुहुन्छ। रामकुमारी दिनभरि कुर्सीमा बस्नुहुन्छ र राति पतिको सैयामुनि साँगुरो ठाउँमा भुइँमा म्याट बिछ्याएर सुत्नुहुन्छ। चिसो भुइँमा सुत्नु सहज नभएकाले उहाँलाई खोकी लाग्न थालेको छ। तर पतिको हेरचाहका लागि कुरुवा बन्नु उहाँको बाध्यता हो। भुइँमा सुतेर बिरामी हेर्न सजिलो छैन, हेरचाह राम्रो होला भनेर धेरैजसो आफै कुरुवा बस्छु उहाँले भन्नुभयो। धेरै बिरामी भएको वार्डमा भुइँमा सुत्नुपर्दा असहज लाग्ने भए पनि विकल्प नभएको उहाँको भनाइ छ। कुनै उपाय नभएपछि भुइँमै सुत्दै आएकी छु उहाँले भन्नुभयो। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको मूल्यमा भारी गिरावट शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौं। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ। हिजो दुवै ब्रेन्ट कच्चा तेलको मूल्य 7% भन्दा बढ़ीले घटेर प्रति ब्यारेल न्यूनतम 90 अमेरिकी डलर भन्दा तल झरेको थियो। यसअघि गत साता ब्रेन्ट कच्चा तेलको मूल्य मे महिना यता पहिलो पटक प्रति ब्यारेल 100 अमेरिकी डलर भन्दा माथि पुगेको थियो। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले शुक्रबार सैन्य कार्यवाही रोकेको थियो। अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिएको बताउनु भएको छ। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं। ब्याटिङ गर्न बिर्सिएको नेपाल शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार ब्याटिङमा समस्या भोगेको छ। कमजोर ब्याटिङकै कारण नेपालले श्रृंखलाका 4 मध्ये 3 खेल गुमाइसकेको छ। खराब ब्याटिङकै कारण श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्डसँग पनि ब्याटिङकै कारण 6 विकेटको पराजय बेहोरेको थियो। सोमबार भएको नामिबियासँगको खेलमा पनि नेपाल ब्याटिङकै कारण 3 रनले पराजित हुन पुग्यो। नामिबियाले दिएको 200 12 रनको मध्यम लक्ष्य पक्षाएको नेपालले ब्याटिङमा संघर्ष गर्दै पूरै 50 ओभर खेले पनि 6 विकेट गुमाएर 208 रन मात्रै बनाउन सक्यो। यो समाचार आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद। दीपक जोशी बिदा हुन्छु। नमस्कार।